नमस्कार। अबका महिला रेडियो कार्यक्रमबाट राष्ट्रिय महिला आयोगद्वारा उत्पादन गरी सञ्चालन गरिएको यो कार्यक्रम प्रत्येक महिनाको दोस्रो र चौथो बिहिबार ठिक यसै बेला श्रोता सामु प्रस्तुत गरिन्छ। तपाईँले यो कार्यक्रम राष्ट्रिय महिला आयोगको वेबसाइट www.nwc.gov.np गएर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामी तपाईँहरूलाई जानकारी र महिला मुक्ति आन्दोलनका प्रणेता योगमाया न्यौपानी सम्बन्धी विशेष प्रस्तुति लिएर आएका छौँ। कार्यक्रमको आरम्भ यो जानकारीबाट।
दुलहा वा दुलहीको उमेर 20 वर्ष नपुगी गरिएको विवाहलाई बाल विवाह भनिन्छ। बाल विवाहको कसुर गर्ने वा गराउने व्यक्तिलाई 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुन्छ। यस्तै मन्जुरी बिना कसैले कसैलाई विवाह गर्न वा गराउन हुँदैन। मन्जुरी बिना विवाह गराउनेलाई 2 वर्षसम्म कैद र 20,000 रुपियाँसम्म जरिवाना हुन्छ।
श्रोता, बाल विवाह, बहु विवाह, अनमेल विवाह जस्ता कुरीति र दाइजो जस्ता कुप्रथाको विरोध अहिले मात्रै होइन, झण्डै 85-90 वर्ष भन्दा बढी अवधिदेखि सशक्त रूपमा उठाउँदै आइएको थियो। अझ तत्कालीन समयमा रहेको दास प्रथा, सती प्रथाको समेत सशक्त रूपमा विरोध भएकै कारण तत्कालीन शासकले सती प्रथा, दास प्रथा जस्ता अमानवीय कुप्रथाको उन्मूलन गर्ने कार्य गर्यो।
महिला सशक्तिकरण, समाजमा महिलाको बरोबरको स्थान हुनुपर्छ भन्ने पूर्वी पहाडको भोजपुरमा जन्मिनु भएकी स्वर्गीय योगमाया न्यौपानेले तत्कालीन शासकसँग अनेकन माग राखेको भए तापनि ती मागहरू सम्बोधन भएनन्। बरु तत्कालीन सरकारले धर पकडको नीति अख्तियार गर्यो। अन्तत योगमाया न्यौपानेले आफ्ना 68 जना अनुयायी सहित अरुण नदीमा जल समाधि लिनुभयो। योगमाया न्यौपाने लगायतका व्यक्तिहरूको यो विद्रोहले राणा शासकहरूको शासनको जग नै हल्लियो। राणा शासन त्यसको 1 दशक नबित्दै ढल्न पुग्यो। लामो समयसम्म योगमाया न्यौपाने ओझलमा परिरहेको बेला राष्ट्रिय महिला आयोगले योगमाया न्यौपानेलाई महिला मुक्तिको सम्भागको रूपमा सम्मान गर्ने निर्णयका साथ योगमाया न्यौपानेले जल समाधि लिनुभएको दिन असार 22 गतेलाई प्रत्येक वर्ष योगमाया स्मृति दिवसको रूपमा मनाउने परम्पराको सुरुवात यसै वर्ष गर्यो भने योगमायाले जल समाधि लिनुभएको स्थान मजुवा बेसीमा विशेष कार्यक्रमका साथ महिला हिंसा विरुद्धको 16 दिने अभियानमा योगमायालाई सम्झने कार्य गरियो।
श्रोता, योगमाया न्यौपानेलाई राष्ट्रिय महिला आयोगले सम्झनुका कारणबारे हामीले राष्ट्रिय महिला आयोगका माननीय अध्यक्ष कमला कुमारी पराजुलीसँग कुराकानी गरेका छौँ। सुनौ हाम्रा प्रतिनिधि र आयोगका माननीय अध्यक्ष कमला कुमारी पराजुली बीचको कुराकानी।
धेरै समयसम्म उहाँ ओझेलमा परिरहनु भएको थियो र राष्ट्रिय महिला आयोगले चाहिँ राष्ट्रिय रूपमा यसलाई उत्खनन गरेको छ, जस्तै योगमाया दिवसको रूपमा मनाउने गरेको छ भनेदेखि अहिले महिला हिंसा विरुद्धको 16 दिने अभियानमा पनि यहाँले उहाँको जन्मस्थानमै पुगेर पनि कार्यक्रम गर्नुभयो, त्यसबारे केही बताइदिनुहोस् न।
कुनै पनि कुरा जतिखेर एउटा समय हुन्छ, समय भए पछाडि हामीले अब समय भयो यही बेर हामीले काम गर्नुपर्छ भन्ने कुरा हामीले एउटा मानव अधिकार आन्दोलनमा सहभागी हुँदा, महिला अधिकार आन्दोलनमा सहभागी हुँदा लामो समयदेखि एउटा लगभग म आफैले 3 दशक अगाडिदेखि योगमायाको नाम, योगमायाले निर्वाह गरेको भूमिकालाई एकदम राम्ररी मैले अनुभूति गरिरहेको थिएँ र अहिले पछिल्लो चरणमा आएर योगमायाका नाममा उपन्यास निस्किएको छ, योगमायाका नाममा धेरै चर्चा परिचर्चा समेत हुन थालेको छ, एउटा योगमायाको बारेमा धेरैतिर चाहिँ एउटा भएको छ र राज्यले पनि योगमायाको नाममा सम्मान गरेर विश्वविद्यालय नै खोल्न चाहिँ निर्णय गरेर योगमायाको नाममा योगमाया विश्वविद्यालय नै खोल्नको लागि बजेट समेत छुट्याइसकेको अवस्था छ र राष्ट्रिय महिला आयोग भनेको महिलाको बारेमा नीति, महिलाको बारेमा नीति निर्माण, महिलाको बारेमा सशक्तिकरण, अधिकारका कुरा, समानताका कुराहरूलाई हेर्ने, पोलिसी बनाउने, अनुगमन गर्ने सम्पूर्ण कुराहरू र समग्र नेपाली महिलाको विषयमा अध्ययन गर्ने, सिफारिस गर्ने पनि एउटा निकाय हो र यसरी हेर्दाखेरि नेपाली महिलाको लागि सबैभन्दा अग्रस्थानमा महिला जागरणका लागि भूमिका निर्वाह गर्नुहुने व्यक्तित्व भनेको योगमाया हुनुहुन्छ। आज चाहिँ महिला आन्दोलनका कुरा गर्दा विश्वका अनेक महिलाहरूको बारेमा चाहिँ चर्चा गरिन्छ तर हाम्रै देशमा जन्मिनु भएकी एउटा महिला जसलाई हामीले त राष्ट्रिय विभूतिको रूपमा सगर्व उहाँको नाम अगाडि ल्याउनु पर्ने आवश्यकता छ। त्यसकारण राष्ट्रिय महिला आयोगको कर्तव्य हो, राष्ट्रिय महिला आयोगको दायित्व हो कि हामीले योगमायालाई सम्मान गर्नुपर्छ र योगमायालाई कालजयी बनाउनुपर्छ र योगमायालाई सम्मान गर्ने कालजयी गर्ने सन्दर्भमा नै राष्ट्रिय महिला आयोगले योगमायाले यो आन्दोलन सामाजिक उभारको सामाजिक जागरणको अभियान सञ्चालन गर्दा पटक पटक राणा सरकारलाई ज्ञापन पत्र दिने झकझक्याउने काम गर्दा पनि ती कुराहरूमा चाहिँ यथोचित सुनवाई नहुँदा दास दासी प्रथाको अन्त्य गराउने सन्दर्भमा पनि योगमायाको धेरै ठुलो भूमिका छ र सबैले योगमायालाई अभिभावक मानेको अवस्था थियो र त्यस्तो व्यक्तित्व हुनुहुन्छ योगमाया कि जसलाई हामीले चाहिँ एकदमै सम्झना गर्नको लागि एकदमै स्मरण गर्नको लागि हामीले चाहिँ केही न केही गर्नुपर्छ भन्ने सोच्यौँ र जस अनुसार पटक पटक राणा सरकारलाई झकझक्याउँदा पनि राणा सरकारले सुनवाई नगरेर आँखा चिम्लेको अवस्थामा एउटा विद्रोह स्वरूप विद्रोहको स्वर उठाउँदै एउटा निरन्तर उहाँहरूले गरेको योगदानलाई निरन्तरता दिँदै अगाडि बढोस् भन्ने आशयले उहाँहरूले एउटा सामूहिक विद्रोह गर्नुभयो योगमायाको नेतृत्वमा। असार 22 गतेका दिन उहाँहरूले सामूहिक विद्रोह गरेर भोजपुरको मजुवा बेसीबाट अरुणमा जल समाधि लिनुभएको थियो र हामीले त्यो उहाँले जल समाधि लिनुभएको दिनलाई हामीले चाहिँ अधिकारका लागि विद्रोह गरिएको दिनको रूपमा प्रतीकको रूपमा हामीले त्यसलाई चाहिँ एउटा पहिचान दिँदै हरेक वर्ष असार 22 गते हामीले योगमा स्मृति दिवस मनाउनुपर्छ राष्ट्रिय महिला आयोगले भनेर योगमा स्मृति दिवस मनाउन थालेका छौँ। त्यसै गरी राष्ट्रिय महिला आयोगले गर्ने आज जे हामीले भूमिका निर्वाह गरिराखेका छौँ, राष्ट्रिय महिला आयोगको जे दायित्व छ, त्यो दायित्व भनेको हिजोका दिनमा आजभन्दा 125 वर्ष अगाडिबाट चाहिँ योगमायाले उठान गर्नुभएका विषयहरू हुन् जुन कुरा आज पनि हामीले निरन्तर तिनै विषय तिनै मुद्दामा हामी लडिरहेका छौँ जुन कुरा हिजो थिए निरन्तर आज हामी एक शताब्दी बितिसक्दाखेरि पनि तिनै मुद्दामा लडिरहेका छौँ भने ती मुद्दाहरू जुन विषयमा जागरणका कामहरू हामीले गरिरहेका छौँ ती कामहरूलाई हामीले योगमाया महिला जागरण कार्यक्रम भनेर हाम्रो कार्यक्रमलाई पनि राष्ट्रिय महिला आयोगको कार्यक्रमलाई पनि हामीले चाहिँ सरकारको नीति कार्यक्रममा दर्ज गर्दाखेरि योगमाया महिला जागरण कार्यक्रम भनेर त्यो कार्यक्रमको पनि हामीले नामाङ्कन गरेर राखेका हौँ।
अध्यक्षज्यू, यहाँ लामो समयदेखि महिला आन्दोलनको अथवा भनौँ महिला मुक्तिको मोर्चामा अगाडि देखा परिरहनु भएको व्यक्तित्व हुनुहुन्छ र अहिले राष्ट्रिय महिला आयोगको अध्यक्ष पनि हुनुहुन्छ। अबका महिलालाई अथवा भनौँ युवा पङ्क्तिलाई, महिला मात्र नभनौँ पुरुषलाई समेत, के सुझाव अथवा के सल्लाह दिन चाहनु?
आजसम्म पनि समाजले महिलालाई नागरिकको रूपमा अझै पनि आत्मसात नगरेको कुरा व्यवहारबाट अनुभूति भइरहेको छ कि महिला भनेको एउटा चाहिँ साधन हो, महिला भनेको एउटा सहयोगी पात्र हो भन्ने किसिमले मात्रै एउटा लिएको र एउटा महिलालाई वस्तुको रूपमा हेरिएको कुरा चाहिँ अहिले समाजमा भएका घटित भएका घटनाले पुष्टाइ गरिरहेको छ। त्यसकारण आजको समाजको सचेत नागरिक, युवा, पुस्ता, बुद्धिजीवी सबैलाई हामी राष्ट्रिय महिला आयोगबाट यो अनुरोध गर्न चाहन्छौँ, म व्यक्तिगत रूपमा यो भन्न चाहन्छु कि सबैले महिलालाई, महिला पनि यो समाजको एउटा चाहिँ नागरिक हो भन्ने ढङ्गले लिनु पर्यो र महिला पुरुष सबै नै हामी चाहिँ समान ढङ्गले एकाकार भएर अगाडि बढ्न पाउने वातावरण हुनु पर्यो र सबैको समान दायित्व, समान भूमिका, समान सम्मान, समान पहिचान गर्ने वातावरण हुनु पर्यो जसका लागि घरैबाट सुरु गर्नुपर्छ यो परिस्थिति निर्माण, हामीले घरबाट सुरु गर्नुपर्छ, हाम्रो समाजबाट रूपान्तरण गर्नुपर्छ र हाम्रो राज्यले त्यो खालको चाहिँ एउटा नीति कानुन बनाउनुपर्छ र राज्यले बनाएका नीति कानुनलाई सबै सरकार पक्षले त्यही ढङ्गले अनुभूति गरेर कार्यान्वयन गर्नुपर्छ।
श्रोता, महिला हिंसा विरुद्धको 16 दिने अभियानको सन्दर्भमा राष्ट्रिय महिला आयोगले स्वर्गीय योगमाया न्यौपानेले ध्यान गरेको स्थान एवं उहाँले जल समाधि लिनुभएको स्थानमा समेत पुगी विविध कार्यक्रमको आयोजना गर्यो। आयोगको तर्फबाट प्रदेश नम्बर 1 र बागमती प्रदेशका संयोजक माननीय कृष्ण कुमारी पौडेल खतिवडाको नेतृत्वमा भएको सो कार्यक्रमको उद्देश्य र कार्यक्रममा स्थानीय समुदायको सहभागिता र उहाँहरूको प्रतिक्रियाको बारेमा हाम्रा प्रतिनिधिले राष्ट्रिय महिला आयोगका माननीय सदस्य कृष्ण कुमारी खतिवडासँग कुराकानी गर्नुभएको छ। सुनौ हाम्रा प्रतिनिधि र माननीय सदस्य कृष्ण कुमारी पौडेल खतिवडा बीचको कुराकानी।
मान्य सदस्यज्यू, राष्ट्रिय महिला आयोगले यो वर्ष योगमायालाई सम्झाँदै जलसमाधि लिएको स्थान लगायतका विभिन्न ठाउँमा अन्तर्क्रिया कार्यक्रम गर्यो, यसको मुख्य उद्देश्य चाहिँ के थियो?
संसारमा कुनै आन्दोलन नचलेको त्यो समयमा नेपालको त्यो विकटमा जन्मेर त्यत्रो आन्दोलन चर्काएर जल समाधि लिने क्रान्तिको भय बाटो रोज्नेलाई त्यस धार्मिक रूपमा उहाँलाई दबाइएको भन्ने कुरा सुन्नमा आयो, जसले गर्दाखेरि राष्ट्रिय महिला आयोगले स्थलगत रूपमा कार्यक्रम गर्ने र त्यहाँका उहाँका सहयोगी उहाँका साथीभाइ उहाँले जल समाधि लिएको ठाउँलाई अनुगमन गर्ने भन्ने हाम्रो आयोगमा निर्णय भयो। निर्णय भएअनुसार हामी कार्यक्रम लिएर गयौँ। नेपालको तत्कालीन सामाजिक सांस्कृतिक आर्थिक राजनीतिक विभेद गर्ने धर्म राज्य वा सत्य धर्म भिक्षा सम्बन्धी आफ्नो माग राणा प्रधानमन्त्री जुद्ध शमशेरले स्वयं पुरा गर्छु भनेर पनि आफूलाई दिएको वचन पुरा गर्न कुनै लक्षण नदेखेपछि अग्नि समाधि लिने प्रयास असफलता भएपछि 68 अनुयायीसहित विक्रम सम्वत 1998 जल समाधि लिएकी विद्रोही समाज सुधारक योगमाया नेपालको इतिहासमा साहसी आफ्नो मान्यतामा अडिग विद्रोही महिला भएको राष्ट्रिय महिला आयोगले देख्यो। योगमाया आध्यात्मिक धार्मिक चिन्तन मात्रै भित्रै रहेर परम्परागत शासक वर्गीय मूल्य मान्यतामाथि कठोर रूपमा आक्रमण गर्ने साहसी योद्धा र विद्रोही व्यक्तित्व देखिन्छ।
यो तपाईँहरूले कार्यक्रम जुन गर्नुभयो त्यो कार्यक्रम गरेपछि अहिलेसम्मको प्रतिक्रिया कस्तो रहेको छ?
त्यहाँका स्थानीय जनताहरू अहिलेसम्म राष्ट्रिय महिला आयोग भन्दा चाहिँ अरू राष्ट्रिय स्तरको कुनै पनि कार्यक्रम त्यहाँ नपुगेको र राष्ट्रिय महिला आयोग नै योगमायाले जल समाधि लिएको ठाउँमा आइपुग्दाखेरि उहाँहरूले गरेको उत्साह उहाँहरूले हामीलाई गरेको सम्मान उहाँहरूले हामीबाट लिएको अपेक्षा एकदमै धेरै छ। अब त्यो अपेक्षालाई र उहाँले गरेको सम्मानलाई हामीले त्यसले व्यवहारिक रूपमा व्यवस्थापन कसरी गर्ने भन्ने एउटा चिन्ताको विषय पनि बनेको छ। योगमायाले 155 वर्ष अगाडि उठाएको कुरा पनि आज पनि हामी राष्ट्रिय महिला आयोगले तिनै कुरा उठाउँदैछौँ। भनेपछि महिलाहरूको अवस्था हिजोको भन्दा केही सुधार त भयो। प्रतिनिधिमूलक महिलाहरू न्याय समितिमा जानुभयो, तपाईँलाई रोजगारीमा हुनुहुन्छ, वैदेशिक रोजगारमा जानुभएको छ, विभिन्न कुरामा जानुभएको छ, तर यति हुँदा हुँदै पनि किन महिला हिंसाका घटनाहरू चाहिँ रोकिँदैनन्? दाइले बहिनी भन्दैनन्, मामाले भान्जी भन्दैनन्, बुबाले चाहिँ छोरी भन्दैनन्, अनि 7 वर्षको बालिकादेखि 70 वर्षको आमाहरू बलात्कार हुन्छन्। यो अवस्थालाई चाहिँ हामीले कसरी अन्त्य गर्ने यो विषयमा राष्ट्रिय महिला आयोगको ध्यान जाओस् भनेर त्यहाँका महिला दिदीबहिनी लगायत दाजुभाइले हामीलाई भन्नुभएको छ। त्यसले गर्दा राष्ट्रिय महिला आयोगसँग उहाँहरूले जम्मा जम्मी हामीलाई दिनुभएको अवधारणामा 4-5 छ। एउटा न्यायिक समितिबाट हाम्रो जति न्याय पाउनु पर्थ्यो सोचे जति सम्भव भएन र महिला विकास शाखा पुरानो जुन थियो जस्तो थियो त्यस्तै अवस्थामा हुनुपर्छ। सिडिओ साफ लगायत सुरक्षा निकायले त्यो माग राखेको छ र त्यो मागभन्दा पछाडि चाहिँ राष्ट्रिय महिला आयोगकै स्वतन्त्र निकाय प्रदेश र जिल्लामा हुनुपर्छ भन्ने दुईटा राख्नुभयो। 3 मागमा जिल्लाको 26 रोपनी जुन जग्गा छ त्यो जग्गा चाहिँ योगमाया स्मृति भवन उसमा राखिदिएर त्यसलाई पर्यटक क्षेत्र घोषणा गर्नुपर्छ भन्ने राख्नुभयो। अर्को भनेको चाहिँ अब बाटोको समस्या, त्यहाँ पुग्नलाई चाहिँ मान्छेहरू जान आउन एकदमै बाटोको समस्या भएकोले गर्दा त्यो शङ्खसभाबाट जाने बाटोलाई पनि व्यवस्थापन गरिदिनुपर्छ। यो तपाईँहरूले सम्बन्धित निकायमा कुरा उठाइदिएर यो बाटोको व्यवस्थापन गरिदिनुपर्छ भन्ने कुरा गर्नुभयो र उहाँहरूका मागहरू धेरै छन्, अपेक्षाहरू धेरै छन्, तर राष्ट्रिय महिला आयोगको कार्यक्षेत्र नीति बनाउने, नियम बनाउने, कानुन बनाउने, अध्ययन गर्ने, अनुसन्धान गर्ने, सरकारलाई सल्लाह दिने, सुझाव दिने, यदि हामीले भनेका कुराहरू कार्यान्वयन भएन भने हामी अनुगमन गर्ने सम्मुखको राष्ट्रिय महिला आयोगको भएकोले गर्दा हामीले उहाँहरूलाई धेरै आश्वासन दिन सकेका छैनौँ। हामीले 3 काम चाहिँ गर्नै पर्छ भन्ने प्रदेश नम्बर 1 मलाई लागेको कुरा पर्यटकीय क्षेत्र घोषणा र त्यो महिला शिक्षा लगायतका विषयलाई जोडेर काम गर्नुपर्छ जस्तो मलाई लाग्छ।
श्रोता, अहिले यहाँहरूलाई सुनाउँदै थियौँ महिला मुक्ति आन्दोलनकी प्रणेता स्वर्गीय योगमाया न्यौपाने सम्बन्धी विशेष प्रस्तुति। हौस्त श्रोता, आजलाई अबका महिला रेडियो कार्यक्रम यति नै। माघ महिनाको दोस्रो बिहिबार माघ 13 फेरि भेटघाट गर्ने बाचासहित कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ। जाँदा जाँदै महिला हिंसा नगरौँ, नसौँ, हिंसा भएको देखेमा त्यसको सशक्त प्रतिकार गरौँ। हौस्त, नमस्कार।
समानता र सहकार्य हाम्रो मूल।